आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
यसैले म गाउँछु नैको निम्ति, मरमाउँछु नैको निम्ति, म डुबेको छु उनैको मायामा।
सोचेको कुरा भयो हे अहिले, खुसी नै खुसी हुने बजहिले। यसैले म गाउँछु नैको निम्ति, मरमाउँछु नैको निम्ति, म डुबेको छु उनैको मायामा।
ज्योति येशूमा,
देखाउनु संसारमा बनेको छ जीवनको ज्योति येशूमा साँचो बाटो देखाउनु संसारमा येशूको अनुग्रह पाएँ हे मैले नसोचेको कुरा भयो हे अहिले खुसी नै खुसी हुने बुझाइने ओ यसैले म गाउँछु नैको निम्ति म रमाउँछु नैको निम्ति म डुबेको छु कुनैको मायामा
नमस्कार अनि जय मसीह प्रिय श्रोता मित्रहरू, आशा गर्दछु आज पनि तपाई सबै आनन्दको सलाई हुनुहुन्छ होला। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा नहेमिया सात अध्यायबाट अध्ययन गर्न गइरहेका छौ। मित्र, अघिल्लो दिनमा हामीले देख्यौं कि यरूशलेमको पर्खालको निर्माण गरिसकियो। तमाम कठिनाई, सतावट र खेदोको बावजूद अहिले यहाँ हामी देख्छौ कि यहुदावासीहरूले यरूशलेमको शहर सुरक्षा गर्न थाल्छन्। धेरै घरहरू पहिले नै बनाइसकिएका थिए, तर शहरभित्र चाहिँ अझ धेरै काम गर्न बाँकी नै थियो। तिनीहरूले अझै मलवा वा कचराहरूको सफा गरिरहेका छन्। शहरको सुरक्षा गर्न आवश्यक थियो किनभने पर्खालको पुननिर्माणमा बाधा दिन र रोक्न शत्रुहरू चाहन्थे र शत्रुहरूले अहिले त्यस शहरलाई नष्ट गर्न चाहन्छन्। नहेमिया सात अध्यायको एक पदमा भनिएको छ, पर्खालको निर्माण भइसकेपछि र मैले ढोकाहरू तिनको ठाउँ ठाउँमा लगाइसकेपछि तब द्वारपालहरू, गबाइयाहरू र लेबीहरू नियुक्त गरिए। पर्खालको निर्माण भइसकेपछि नहेमियाले विभिन्न चोकहरूमा ढोकाहरू लगाए र त्यसपछि उसले शहरहरूलाई सुरक्षा गर्न यी मानिसहरूलाई नियुक्त गरे। पहरेदारहरू चाहिँ चौकीदारहरू हुन्। तिनीहरूले नै पर्खालको रेखदेख गर्दथ्यो। तिनीहरू पर्खालको वरिपरि घुमेर गाड पहरेदारी बस्दथे र बाहिर के भइरहेको थियो सो कुराको शहरभित्रका मानिसहरूलाई थाहा गराउँथे। यदि शत्रु वा केही खतरनाक आइपुगे भने तिनीहरूले खतराको आवाज दिँदथे। तिनीहरूले दुवै रात र दिनको पहरेदारी गर्दथे, चौकीदारी बस्दथे। यो दिनको 24 घण्टाको ड्यूटी थियो। यस कामको स्तरहरू उच्च थियो। मित्र, आज हामी विश्वासीहरू पनि हर बखत जागर रहन आवश्यक छ। हामी विश्वासीहरू आफै त जागर रहनु पर्छ, तर हाम्रो कर्तव्य यो छ कि अरू मानिसहरूलाई पनि पापको बारेमा, शैतानको बारेमा, नर्कको बारेमा चेतावनी दिनुपर्छ। तिनीहरूलाई त्यसबाट मुक्त हुने, अनन्त जीवन पाउने सुसमाचार दिनुपर्छ। तपाईँ र म रहेको संसार, यो संसारमा आज धेरै मानिसहरू शैतानको जगतमा, पापको बन्धनमा परेका छन्। तिनीहरूलाई होसियारी गराउने हाम्रा जिम्मा छन्। यो प्रभुले हामीलाई सुम्पिदिनु भएको छ। मित्र, यरूशलेमको शहरको सुरक्षा गर्न नहेमियाले द्वारपाल वा पहरेदारहरूको मात्र नियुक्त गरेनन्, नहेमियाले गबैयाको पनि नियुक्त गरे। अर्को अध्यायमा हामी देख्न गइरहेका छौ कि नहेमिया भनिरहेका छन्, परमप्रभुको आनन्द नै तिम्रो शक्ति हो, प्रशंसा स्तुतिको आत्मा शक्तिको आत्मा हो। यसको अर्थ यो हो कि हामी सधैँ आनन्द गर्ने मानिसका झुण्ड हुनु पर्दछ। तर आनन्द आजको समकालीन मण्डलीबाट अनुपस्थित छ। यो मण्डलीहरू आनन्दित मानिसहरूको समूहद्वारा बनिएको मण्डलीहरू होइन। तिनीहरू असल कथामा र मण्डली पार्टीमा आनन्द गर्दछन्, तर बाइबल अध्ययन तिनीहरूको निम्ति आनन्द होइन। अनि मित्र, एक वास्तविकता बताऊ, प्राय जसो मण्डली वा चर्चहरूमा समस्या खड़ा गर्नेहरू ती व्यक्तिहरू हुन् जो बाइबल अध्ययनको मन पराउँदैनन्, जो बाइबल अध्ययनको आनन्द उठाउँदैनन्। एफिसी 5:18-19 पदमा पाउलले आत्माले भरेका ख्रिस्टियनको निशान वा चिन्हको वर्णन गर्छन्, जब भन्छन्
दाग मध्यले नमात्यौ जसमा काममदीपन हुन्छ, तर आत्माले भरिपूर्ण भएका हौ। एउटाले अर्कोसँग भजन गीत र आत्मिक गानमा बोल्दै प्रभुको निम्ति आफ्नो हृदयले गाऊ र बजाऊ। यद्यपि म बोल्न सके तापनि म गाउन सक्दिन, तर म आफ्नो हृदयमा गाउन सक्छु। मित्र, यदि मसँग कुनै संगीत भए त्यो कहिले पनि आउने थिएन, तर मेरो हृदयमा सधैँ गाउँछु र म प्राय गरेर म आफ्नै आवाज स्वरले पनि गाउन लालसा गर्दछु। यस पदमा उल्लेखित भजन भनेको स्तुति गर्नु हो। यो हाम्रो प्रभुको नाम कति मिठो छ, अनि यस पदमा उल्लेखित गीत भनेको चाहिँ ईश्वरत्वको पूर्णता सिद्धताको वर्णन गर्नु। सेनाहरूका परमप्रभु पवित्र 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 हुनुहुन्छ, अनि यसको बारेमा नै हामीले गाउनु पर्नेछ। ओ, उहाँ कति महान अद्भुत परमेश्वर हुनुहुन्छ। यसले तपाईँको जीवनमा आनन्द ल्याउनेछ। म केही दिन पहिले एकजना पास्टरको अध्ययन कोठामा बसिरहेको थिएँ र उसको कोठाको भित्तामा यो आदर्श वाक्य लेखिएको देखे, जुन अंग्रेजीमा लेखिएको थियो। यसलाई म नेपालीमा अनुवाद गरिदिन्छु। आनन्द हर्ष हृदयमा फरफराइरहने झण्डा हो जब स्वामी निवास स्थानमा हुनुहुन्छ। जब तपाईँ परमेश्वरको इच्छामा हिँडिरहनु भएको हुन्छ, तब तपाईँ उहाँको इच्छाको केन्द्रमा हुनुहुन्छ, र जब तपाईँ उहाँसँग संगति गरिरहनु भएको हुन्छ, तपाईँसँग आफ्नो जीवनमा आनन्द हुनेछ। ओ, उहाँ कति अद्भुत हुनुहुन्छ। मित्र, पहरेदार र गवायाहरू तिनीहरूको नियुक्त गरेपछि लेबीहरू पनि नियुक्त गरे। तिनीहरू सेवकहरू थिए। परमेश्वरले सेवकहरूलाई बोलाउनुहुन्छ। हितोपदेश 18:16 पदले भन्छ, दानले दाताको निम्ति ढोका उगार्छ, त्यसले ठूलाहरूको सम्मुख प्रवेश पाउँछ। त्यो कति सत्य छ। यदि परमेश्वरले तपाईँलाई सेवक हुन बोलाउनु भएको छ भने उहाँले तपाईँको निम्ति स्थानहरू बनाउनुहुनेछ। त्यसको मतलब उहाँले तपाईँलाई सेवा गर्ने स्थान दिनुहुनेछ। भनिएको छ, पर्खालको निर्माण भइसकेपछि र मैले ढोकाहरू तिनको ठाउँ ठाउँमा लगाइसकेपछि, तब द्वारपालहरू, गवाईहरू र लेबीहरू नियुक्त गरिए। दुई पदमा भनिएको छ, मैले मेरो भाइ हनानीलाई किल्लाका सेनापति हननियाको साथमा यरूसलेमको जिम्मा दिए, किनभने अरू मानिसहरू भन्दा हनानी चाहिँ ज्यादै विश्वासी र परमेश्वरसँग डराउने मानिस थिए। हनानी नहेमियाको आफ्नै साक्य भाइ थिएनन्। तपाईँलाई यादै होला, नहेमियाको पुस्तकको आरम्भमा जब नहेमिया आर्तसर्जसको महलमा मध्य टक्र्याउने काममा हुँदा यहुदाबाट एकजना उसको भाइ आएथ्यो, र उसलाई यरूसलेममा फर्किजाने यहुदीहरूको बारेमा र तिनीहरूको स्थितिको बारेमा उनलाई बताए। तिनी नहेमियाको जातको एक इसरायली थिए, न कि उसको साक्षी आफ्नै भाइ। हनानी निश्चय नै यरूसलेममा एक अगुवा थिए, अनि उसले नै नहेमिया 1 अध्यायमा यरूसलेमको स्थितिको बारेमा नहेमियालाई जानकारी दिएका थिए, जुन हामीले नहेमिया 1 अध्यायमा देखिसकेका छौं। यसरी हामी देख्छौं कि नहेमियाले उसलाई पहिले नै जानेका थिए, चिनेका थिए। त्यही कारण उसले भनेथे 2 पदको पहिलो खण्डमा, मैले मेरो भाइ हनानीलाई किल्लाका सेनापति हननियाको साथमा यरूसलेमको जिम्मा दिए। कि हनानीले यो ओहदा स्थान शिक्षित भएकोले वा बाइबल कलेजमा भएकोले गर्दा पाएका थिए? अहँ, उसलाई यरूसलेममा एक महत्वपूर्ण ओहदामा यसकारण राखिएको थियो किनभने तिनी विश्वासयोग्य थिए र परमेश्वरमा डराउने व्यक्ति थिए। मित्र, परमेश्वरले इच्छा गर्नुहुने कुरा विश्वासयोग्य हो। 1 कुरन्थी 4:2 पाउल भन्छन्, कारिन्दामा नै मानिस विश्वासी पाइयोस् भन्ने चाहिएको छ। मित्र, के तपाईँको मास्टर स्वामी तपाईँमाथि भरोसा गर्न सक्छ? के तपाईँको ख्रिस्टियन दाजुभाइ दिदी बहिनीहरूले तपाईँमाथि विश्वास र भरोसा गर्न सक्छ? के तपाईँ विश्वासी इमानदारी हुनुहुन्छ? त्यो चाहिँ महत्वपूर्ण कुरा हो। 3 पदमा भनिएको छ, मैले तिनीहरूलाई भने, यरूसलेमका मूल ढोकाहरू घाम निकै लागेपछि मात्र खोल्नु, द्वारपालहरू पहरामा बस्दा मूल ढोकाहरू बन्द गरेर आग्लाहरू लाउन लगाउनु, कसैलाई पहरा बस्न र कसैलाई चाहिँ आफ्नै घरको सामुन्ने रक्षा गर्न यरूसलेमकै बासिन्दाहरूबाट रक्षकहरू नियुक्त गर। शहरको प्रत्येक प्रवेशद्वार दिनमा पहरेदार बस्नु पर्दथ्यो, रातमा जबकि कुनै घटना घट्न सक्ने भएकोले सबैजना होसियारीपूर्वक सतर्ककामा रहनु पर्दथ्यो। हरेकले कमसे कम आफ्नो घर र परिवारको पहरा राख्नु पर्दथ्यो। त्यसकारण कमसे कम हाम्रा आफ्नै परिवारहरूको लागि जवाबदेहको रूपमा, जिम्मेदारीको रूपमा, जिम्मामा सुम्पिदिनु भएको छ र तिनीहरूको निम्ति हामी जवाबदेह छौ। प्रभु येशूले भन्नुभयो, जे म तिमीहरूलाई भन्दछु त्यो म सबैलाई भन्छु, जाग रहौ। त्यही नै हरेक विश्वासीहरूको मनोवृत्ति हुनुपर्छ, अवस्था हुनुपर्छ। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ वंशावलीको रेकर्ड 5-7 भनिएको छ, यसैले भारदारहरू, अधिकृतहरू मानिसहरूलाई परिवार परिवार गरी नौ देखाउन भनी भेला गराउन परमेश्वरले मलाई प्रेरणा दिनुभयो। मैले सबैभन्दा पहिले फर्कनेहरूको वंशावलीको पुस्तक भेटाए, त्यसमा लेखिएको कुरा मैले यहाँ पाए। बेबिलोनको राजा नबुकदनेस्वरले कैदमा लगेकाहरूमध्येका यरूसलेम र यहुदामा हरेक आफ्नो आफ्नो घरमा फर्केर आएका परदेशका मानिसहरू यी नै हुन्। तिनीहरू यरुबाबेल, यसुवा, नहेम्या, अजरिया, राम्त्या, नहमामी, मदकाई, बिल्सान, मिस्प्रेत, बिगबय, नेहुम र बानहाका साथमा आएका थिए। मित्र, यो उही वंशावली हो जुन एज्रा 2 पाइएको छ। किन संसारमा परमेश्वरले उही एउटै वंशावली पटक पटक हामीलाई दिएर धेरै समय दिनुभयो त? पान र कपी मसी खर्च गर्नुभएर? मित्र, किन उहाँले यो गर्नुभयो त्यो म तपाईंलाई भन्नेछु। परमेश्वर भजन संग्रह 112:6 भन्नुहुन्छ, धर्मात्मा सदा सर्वदाई सम्झनामा रहन्छ। परमेश्वर भन्नुहुन्छ, म यी मानिसहरूलाई जान्दछु र म चाहन्छु कि तिमीहरूले पनि तिनीहरूलाई म जान्दछु भन्ने कुरा थाहा पाऊ। उहाँले तिनीहरूको नाउँ एक स्थानमा सूचित गर्नुभयो, त्यसपछि प्रतिकपी बनाउनुभयो। मलाई भनिएको छ कि कुनै कुनै अफिसमा महत्वपूर्ण कागज पत्रको 50 बनाइन्छ अनि परमेश्वरसँग आफ्नो कार्बन प्रतिकपी छ। यो परमेश्वरले यसो भन्नुभएको जस्तै हो, तिमीहरूले यी नामहरू चाखलाग्दो नभेटौंला तर मेरो दृष्टिमा तिनीहरू अति नै चाखलाग्दा र महत्वपूर्ण छन्। यो वंशावली परमेश्वरको पुस्तकबाटको एक पत्र हो। शास्त्रमा अति नै कम वंशावलीहरू छन्। उत्पत्ति 49:12 कुलहरूको सूचित गरिएको छ। 2 Samuel 3:10 हामी दाउदका सामर्थ्य वीर मानिसहरूको सूचीको देख्छौ। पहिलो इतिहासको पहिला अध्यायहरू नामहरूको सूचीहरू हुन्। नहेम्या 3 हामीलाई अर्को वंशावली सूचीको दिन्छ अनि रोमी 16 पनि नामहरूको सूची हो अनि हिब्रू 11 पनि विश्वासका वीर विरंगनाहरूको सूची हो। तिनीहरू हाम्रा निम्ति खाली नाउँहरू हुन् तर परमेश्वरले प्रत्येक व्यक्तिलाई याद गर्नुहुन्छ, सम्झना गर्नुहुन्छ र थुमाको जीवनको पुस्तकमा तिनीहरूको नाम रेकर्ड भएको छ। 17 भनिएको छ, 17 अजगातका परिवारका 2322। अजगात को थिए? तिनी त्यो मानिस थिए जसलाई बाबेलको बन्धुवामा लगिएका थिए। करिब 70 र केही थप समय अवधिमा उसका परिवार बढेका थिए। त्यहाँ उसको 2322 सन्तानहरू भएका थिए र तिनीहरू प्रत्येकले भन्न सक्थे, म आजादको वंश हुँ। जब कुनै वंशलाई वा पीढ़ीलाई आफू इसरायली हुँ भन्ने कुराको प्रमाण गर्न चुनौती दिए, उसले भन्न सक्थे, आजाद मेरो वंशमा र वंशका प्रथम हुन्। म जान्दछु कि म को हुँ। आज त्यहाँ कोही छन् जो भन्छन्, म आशा गर्दछु कि म परमेश्वरको सन्तान हुँ। मेरो मित्र, तपाईँ निश्चित रूपमा जान्न सक्नुहुन्छ, ठोस ठोकेर जान्न सक्नुहुन्छ कि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ। पहिलो युहन्ना 5:12 भन्छ, जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, जससँग परमेश्वरको पुत्र हुनुहुन्न त्यससँग जीवन हुँदैन। यदि तपाईँले प्रभु येशू ख्रीष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छ भने तपाईसँग उहाँ हुनुहुन्छ र तपाईसँग जीवन छ। यदि तपाईँले उहाँले भन्नुभएको कुरा विश्वास गर्नुहुन्न भने तब तपाईँले उहाँलाई झुटा बनाइरहनु भएको छ। यदि तपाईँले आफ्नो विश्वास ख्रिष्टमा लगाउनु भएको छ तब तपाईसँग परमेश्वरको वचनको अधिकारमा जीवन छ र परमेश्वरले यसको आफ्नो जीवनको पुस्तकमा लेख्नु भएको छ। आजगादको छोराहरूले भन्न सक्थे, म जान्दछु कि म को हुँ, यहाँ हेर मेरो नाउँ लेखिएको छ। त्यसपछि हामी देख्दछौ 61 यस प्रकार लेखिएको छ, तेल मेल, तेल हर्सा, केरूब, आदोन र इमेर शहरबाट आएकाहरूले आफ्ना परिवारहरू इसरायलको वंशबाट आएका हुन् भनी बताउन सकेनन्। यी हुन्। त्यहाँ कोही कोही थिए जसले हामी इस्रायलीहरू हौं भनी प्रमाणित गर्न सकेनन्। तिनीहरूले भने हामी सोच्दछौ वा हामीलाई लाग्छ कि हामी इस्रायलीहरू हौं, हामी आशा गर्दछौ कि हामी इस्रायलीहरू हौं, हामी इस्रायलीहरू हुन कोशिश गर्नेछौ। सोच्ने कुराले, आशा गर्ने कुराले, इस्रायली बन्ने कोशिश गर्ने कुराले तिनीहरूलाई इस्रायली बनाएन, यसले तिनीहरूलाई सहायता गरेन। तिनीहरूले जान्नु परेको थियो कि तिनीहरू को थिए। जब तिनीहरूले आफ्नो वंशावलीको देखाउन सकेनन्, तिनीहरूलाई इस्रायली समाजबाट बहिष्कृत गरे। 64 पदमा भनिएको छ, वंशावलीहरूमा लेखिएका नाउँहरूमा यिनीहरूका नाउँ पवित्र खोपिएको तर पाइएन, तिनीहरूले आफ्नो वंशावलीको देखाउन सकेनन्। मित्र, तपाईलाई उद्धार पाउन मात्र आवश्यक छैन, तपाईँले यसको जान्नु पनि पर्छ। 65 पदमा भनिएको छ, उरिम र तुमिमले सेवा गर्ने कुनै एकजना पुजारी नहुन्जेल राज्यपालले तिनीहरूलाई कुनै पनि महापवित्र थोक खानलाई मनाई गरे। अमित्र, त्यस दिनमा उरिम र तुमिमद्वारा प्रधान पुजारीले परमेश्वरको इच्छाको निश्चित गर्दथ्यो, तय गर्दथ्यो। त्यो त्यस दिनमा परमेश्वरको प्रबन्ध थियो। तर आज हामी उहाँको वचनद्वारा परमेश्वरको इच्छाको निश्चित र निश्चय गर्नेछौ, र यसले हामीलाई भन्दछ कि कसरी हामी अनन्त जीवन पाउन सक्छौ। 73 पदमा भनिएको छ, पुजारीहरू, लेबीहरू, द्वारपालहरू, गवैयाहरू, मन्दिरका सेवकहरू, साथै कुनै कुनै मानिसहरू र अरू बाँकी इसरायलीहरू आफ्ना आफ्नै सहरहरूमा बसोबास गरे। यो 7 अध्यायको अन्तिम पद हो। इसरायलका सन्तानहरू अहिले आफ्नो मुलुकमा छन्। नहेमियाको नेतृत्व मुनि महान कार्यहरू गरिएको छ, तर उसको काम पूर्ण रूपमा सिद्धिएको छैन। त्यहाँ काम गर्नलाई अझ धेरै कामहरू छन्। प्रभु आजको यो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारिणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98470-35679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98470-35679, 98470-35679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।